यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भोलिबाट सार्वजनिक यातायात, कार्यालय, पसल तथा कल कारखाना नियमित सञ्चालन हुने, चहल पहल बढ़ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउन स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँ उपत्यकामा 737 सहित थप 1539 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, 1068 जना संक्रमण मुक्त। कक्षा 12 कुल पूर्णाङ्क मध्ये 40 अंकका लागि अनलाइन प्रणालीबाट परीक्षा लिने राष्ट्रिय परीक्षा बोर्डको प्रस्ताव र जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा संसदबाट निर्वाचित। समाचार अब विस्तारमा। भोलिदेखि सार्वजनिक यातायात, कार्यालय, पसल तथा कल कारखाना नियमित रूपमा सञ्चालन हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आर्थिक सामाजिक असरलाई कम गर्दै जनजीवन सामान्य बनाउन भोलिदेखि सार्वजनिक यातायात, हवाई उडान, पसल तथा कल कारखाना र कार्यालयहरू नियमित रूपमा खुल्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभयो। प्राध्यापक डाक्टर गौतमले निषेधाज्ञा खोलिए पनि काठमाडौँ उपत्यका लगायत घना बस्ती भएका स्थानहरूमा संक्रमणको जोखिम उत्तिकै रहेकाले सार्वजनिक स्थल, यातायात र कार्यालयहरूमा प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाउन आग्रह गर्नुभयो।
कोरोना संक्रमणको जोखिमबाट बचाउनुपर्छ। कार्यालय छिर्दा अनिवार्य हात धुने गर्नुपर्छ। आफूले काम गर्ने टेबल कुर्सी सफा भएको नभएको सुनिश्चित गर्नुपर्छ। विशेष गरी कार्यालयहरूमा साझा चर्कीको प्रयोग हुने हुनाले चर्कीको प्रयोग गर्नु अघि र गरिसकेपछि निसंक्रमण गर्नुपर्दछ। आफू र आफ्नो सहकर्मीलाई कोरोना संक्रमणबाट बचाउनु पर्दछ। हरेक कार्यालयमा कर्मचारी र आगन्तुक सबैले एक अर्का बीचमा कम्तीमा 2 मिटरको दूरी भएको सुनिश्चित गर्नुपर्दछ। भेट्न आएका आगन्तुकहरूलाई जहिले पनि 2 मिटरको दूरी कायम गरेको सुनिश्चित गर्नुहोस्। अफिस आउँदा जाँदा बाटोमा र सवारी साधनमा कोरोना संक्रमणबाट बच्ने मापदण्ड अप्नाउनुहोस्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौँ उपत्यकामा 737 जना सहित थप 1539 जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज देशभर 10,494 जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा काठमाडौँमा 652 जना, भक्तपुरमा 25 र ललितपुरमा 60 जना सहित 1,539 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै हालसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या 58,327 पुगेको प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयो। यस्तै कोरोना संक्रमणका कारण आज थप 8 जनाको मृत्यु भएको छ। संक्रमणका कारण 4 पुरूष 4 महिला सहित थप 8 जनाको मृत्यु भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। संक्रमणपछि मृत्यु हुनेको कुल संख्या 369 पुगेको छ। संक्रमणबाट काठमाडौँका 2 जना, सुनसरी 70, 12 काभ्रे प्लान्चोक र कास्की जिल्लाका 1-1 जनाको मृत्यु भएको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यस्तै आज थप 1068 जना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेको संख्या 41,706 पुगेको छ। हाल संक्रमण मुक्त हुनेको दर 71.5% रहेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितहरूको संख्या 16,242 जना रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा 8,541 जना र होम आइसोलेसनमा 7,101 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 173 जनाको आईसीयूमा र 26 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मनोचिकित्सक डाक्टर सुदर्शन प्रधानले कोरोना संक्रमणका कारण जनमानसमा उत्पन्न हुने डर, त्रास, चिन्ता जस्ता समस्यालाई कम गर्न योग ध्यान गर्नेका साथै रूचि अनुसारका कार्यमा सक्रिय रहन सुझाव दिनुभयो। डाक्टर प्रधानले संक्रमण जोखिमको त्रासले हाल व्यक्तिहरूमा एउटै कार्य बारम्बार दोहोर्याइरहने, एकहोरो बन्ने किसिमका समस्या बढ़दै गएको जानकारी दिनुहुँदै यस्ता लक्षण लामो समयसम्म देखिए उपचार तथा परामर्श लिन मानसिक रोग विशेषज्ञ कहाँ जान सुझाव दिनुभयो। जिल्ला कारागार सिराहाका 507 जना कैदी मा कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका 599 जना कैदी बन्दीको पीसीआर परीक्षण गर्दा 507 जनामा कोरोना संक्रमणको पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले जानकारी दिनुभएको छ। संक्रमण नदेखिएका 92 जनालाई छुट्टै कोठामा राखेर व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिनुभयो। संक्रमित हुनेहरूमा कारागारमा रहेका शिशुदेखि 73 वर्षसम्मका वृद्ध रहेका र कैदी बन्दीहरूमा ज्वरो तथा रुघाखोकीको समस्या रहेको प्रमुख जिल्ला अधिकारी कर्णेलले जानकारी दिनुभयो। कोरोना भाइरसको प्रभावका कारण स्थगित कक्षा 12 परीक्षा कुल पूर्णाङ्कको 40 नम्बरका लागि अनलाइन प्रणालीबाट गर्ने गरी प्रस्ताव गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ़दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कुल 100 पूर्णाङ्क मध्ये 40 नम्बरको अनलाइन परीक्षा, 20 नम्बरको प्रयोगत्मक र कक्षा 11 कुल प्राप्त अंकलाई बाँकी 40 नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्ने व्यवस्था गर्न सरकार समक्ष प्रस्ताव गरिएको छ। विषम स्थितिमा हुने यस किसिमको मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव पठाई स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ। प्रस्तावित विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई 40 नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताउनुभयो। बोर्डले यही भदौ 26 गते सूचना प्रकाशन गरी कक्षा 12 परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी तथा अन्य कारणले विभिन्न जिल्लामा बसाई सराई भएको भए 7 दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ। नियन्त्रक शर्माले हालको स्थितिमा परीक्षा दशैं अगाडि हुने सम्भावना कम रहेको पनि बताउनुभयो। अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका 2077 जारी गरिसकेको छ। बैतडीको शिवनाथ गाउँपालिकाले असोज 4 गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले जानकारी दिनुभयो। यस्तै जुम्लाको चन्दननाथ नगरपालिकाले पनि कोरोना भाइरस संक्रमणका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुलाउने तयारी गरेको छ। आउँदो असोज 4 गतेदेखि नगरपालिकाभित्रका कक्षा 1-5 कक्षा सञ्चालन गर्न लागि नगरपालिकाका प्रमुख कान्तिका सेजवालले बताउनुभयो। कोरोना संक्रमणका कारण विद्यालय जान नसकेका विद्यार्थीहरूका लागि शुरू गरिएको वैकल्पिक शिक्षा प्रणाली अपाङ्गता र फरक क्षमता भएका विद्यार्थीहरूका लागि भने प्रभावकारी बन्न सकेको छैन। प्रविधिमा सहज पहुँच नहुनु, आर्थिक अवस्था कमजोर हुनु र उनीहरूको फरक क्षमता हुनुले नै अपाङ्गता र फरक क्षमताका विद्यार्थीहरूका लागि वैकल्पिक शिक्षा प्रभावकारी बन्न नसकेको हो। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पर्वतको कुष्मा बजारमा रहेको शिवालय माविमा स्रोत कक्षामा अध्यापन गर्दै आउनुभएका दृष्टिविहीन शिक्षक हरिदत्त शर्माले आफूले केही विद्यार्थीलाई फोन गरेर वैकल्पिक शिक्षामा जोडिन सिकाउन खोज्दा गाउँमा प्रविधिको पहुँच नभएकाले निकै कठिन भएको बताउनुहुन्छ।
इन्टरनेट चाहिँ टिप्ने अवस्था पनि कतिपय ठाउँहरूमा छैन र अर्कोतर्फ डाटाहरू महँगो भएको हुनाले पनि अपाङ्गता भएका बालबालिकाहरूलाई यी जुम एप्लिकेशन र नेटबाट शिक्षा लिन अत्यन्तै कठिनाइ भएको छ।
पैयौं गाउँपालिका वार्ड नम्बर 6 सरौ खोलाकी कुसुम गौतम कक्षा 10 अध्ययन गर्ने एक दृष्टिविहीन छात्रा हुनुहुन्छ। उहाँले पनि रेडियो टेलिभिजन जुम एप्लिकेशनबाट पढाइएको सुन्नु भएको छ। तर यस्ता शिक्षा सिकाइका वैकल्पिक विधिहरूले आफू जस्तै दृष्टिविहीन भएकाहरूलाई भने समेट्न नसकेको बताउनुहुन्छ। कुष्माको शिवालय स्रोत केन्द्रमा अध्ययन गरिरहनु भएकी कुष्मा नगरपालिका वार्ड नम्बर 7 बस्ने दृष्टिविहीन छात्रा देवकुमारी कार्कीको समस्या पनि उस्तै छ।
हाम्रो घरको आर्थिक स्थिति कमजोर भएकोले इन्टरनेटबाट पढ्न पाइएको छैन, राम्रो मोबाइल नभएपछि इन्टरनेट पनि के काम।
सरकारले वैकल्पिक शिक्षा सहजीकरण र सपाङ्गता भएकालाई केन्द्रित गरेर ल्याएको तर आफूहरूलाई हुन सक्ने विकल्प बारे सोच्ने कोही नभएको अपाङ्गता भएका विद्यार्थीहरूको गुनासो छ। कोरोना भाइरसका कारण निकै कठिन भएको सुनाउनुहुन्छ बौद्धिक क्षमता भएका आयुष शर्माको आमा लक्ष्मी चापागाई।
बौद्धिक हो, अब स्कुलमा लर राख्ने ल्याउने लानी त गर्थे, अब बेला पनि यस्तै भयो, तिनीहरूको दिमागमा त बेसकरी असर परिरहेछ।
दृष्टिविहीनहरूका लागि स्रोत कक्षा सञ्चालन गर्दै आएको कुष्माको शिवालय माभिका प्रधानाध्यापक भूपेन्द्र चापागाईले विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि फरक क्षमताका बालबालिकाहरूमा प्रविधिको सहज उपलब्धता उपलब्ध भए पनि त्यसको प्रयोगको कठिनाइले कारणले अपाङ्गता भएकालाई ठूलो शैक्षिक क्षति पुगेको बताउनुहुन्छ। यसरी वैकल्पिक शिक्षाको पहुँचबाट बाहिर रहेका फरक क्षमताका विद्यार्थीहरूलाई पनि समेट्न सक्ने हो भने उनीहरूमा परेको मानसिक तनाव केही हदसम्म भए पनि कम हुन्थ्यो कि। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
13 विद्यार्थी संगठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कार्यवाही गर्न माग गरेको छ। 13 विद्यार्थी संगठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कार्यवाहीको माग गर्न निर्णय गरेको अनेरा सबिउका नेता आरसी लामिछानेले जानकारी दिनुभयो। बैठकले कक्षा 12 क्याम्पस तथा विश्वविद्यालय तहका नियमित कक्षा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न पनि अनुरोध गरेको छ। कोरोना भाइरस संक्रमितको उपचारका लागि सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 76 स्थानीय तहमा कोविड अस्थायी अस्पताल निर्माण हुने भएका छन्। कोविड 19 संक्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई 5 अस्थायी कोविड अस्पताल बनाउन पत्राचार गरेपछि सुदूरपश्चिमका सबैभन्दा बढ़ी कैलाली र बझाङमा 11 स्थानीय तहमा कोविड अस्थायी अस्पताल निर्माण हुने भएका हुन्। त्यस्तै बाजुरा, डोटी, दार्चुला, अछाम र कञ्चनपुरमा 8, बैतडीका 9 र डडेलधुराका 5 स्थानीय तहमा अस्थायी कोविड अस्पताल सञ्चालनमा आउनेछन्। अस्थायी कोविड अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत प्रत्येक स्थानीय तहमा 10,00,000 रूपियाँका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो। कञ्चनपुरका कृष्णपुर, पुनर्वास, बेतकोट, बेलौरी, महाकाली र शुक्लाफाटा नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकामा 5 कोविड अस्थायी अस्पताल निर्माण हुने उहाँले बताउनुभयो। सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति लगायतका समसामयिक विषयमा भोलि छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज भएको भेटमा भोलि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा सहितको बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले जानकारी दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसिन्हाले संचार माध्यमले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताउनु भएको छ। आज आयोजित भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमलसिन्हाले संचार माध्यम राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संचार माध्यमले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा संचार माध्यमप्रति जनताको विश्वास गुम्ने बताउनुभयो। रेडियो नेपालबाट साँझ 7 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश अनिरुद्ध प्रसाद सिंहको निधनमा भोलि एक दिन देशभरका अदालतमा विदा दिने निर्णय गरेको छ। अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा भोलि शोक विदा दिने निर्णय गरेको हो। सिंहको निधनबाट राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको उच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। सप्तरी जिल्लामा 1976 सालमा जन्मिनुभएका सिंह 2013 साल जेठ 8 गते प्रधान न्यायाधीश नियुक्त भई 2016 असार 15 गतेसम्म काम गर्नुभएको थियो। विक्रमसम्म 2003 सरकारी सेवामा बडा हाकिमको पदबाट सिंहले सेवा प्रारम्भ गर्नुभएको थियो। कैलालीको गोदावरी नगरपालिका 10 खमौरामा श्राद्धको खाना खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ भने अन्य 15 जनाको उपचार भइरहेको छ। हिजो साँझ श्राद्धको खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो। हिमाल आरोहणका लागि बहराइनका राजकुमार नासिर बिन हामिद अल खालिफा नेपाल आउनु भएको छ। खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोर्खाको मनासुलु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खालिफा सहित 18 जनाको टोली आज काठमाडौँ आइपुगेको हो। टोली शेख ईसा एयरवेजबाट विशेष विमान मार्फत नेपाल आएको हो। मन्त्री परिषदको यही भदौ 14 गतेको बैठकले बहराइनी राजकुमार सहितको टोलीलाई नेपालको हिमाल आरोहणका लागि अनुमति दिएको थियो। हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगको संक्रमण बढ़िरहेको छ। विगत केही दिन यता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको संख्या बढ़दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो। अहिलेसम्म त्यहाँ 15-20 जनामा त्यस्तो रोगको लक्षणका बिरामी फेला परेका छन्। बिरामीको संख्या बढ़दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको स्थानीयले गुनासो गरेका छन्। देशैभर रासायनिक मलको अभाव भइरहेका बेला पाल्पाको रमगाका किसानले भने गाउँमै जैविक मल उत्पादन गर्न थालेका छन्। गाउँमै उत्पादित मलको प्रयोगले बाली नाली राम्रो भएपछि रासायनिक मलको अभावमा उत्पादन घट्ने हो कि भन्ने चिन्ता हटेको छ। पाल्पाबाट संवाददाता विजय बौडेलको रिपोर्ट।
रम्बा एक सगाहका स्थानीयले उत्पादन गरेको मलले धान बाली राम्रोसँग फस्टाएको हुङ्गीकी दुर्गादेवी अर्यालको भनाई छ। युरिया मल हालेको भन्दा स्थानीय उत्पादनको मलले बाली राम्रोसँग सप्रिएको देखेपछि आफू स्थानीयले उत्पादन गरेको मल किन्न आएको अर्यालले बताउनुभयो।
सधैँमा छ हाम्रो खेत, उहाँको त्यस्तो बिजो थियो धान, अहिले मजा गाँझ हालेर यही मल हालेर त्यसैको लागि म पनि आइसकेँ यहाँ किन्न भनेर, धान फल्ला भनेर।
बिरुवामा भएको नाइट्रोजनलाई झोलमल, विषादी र कीटनाशक औषधि बनाउने योजना अनुसार अघिल्लो वर्ष जैविक मल बनाएर प्रयोग गरिएको थियो। यस वर्ष पनि यसैलाई निरन्तरता दिन लागिएको स्थानीय छविलाल डुम्रेको भनाइ छ।
झाडी फाडेर बिरुवामा भएको नाइट्रोजनलाई मलमा परिणत गर्नको लागि यसलाई कम्पोस्ट मल, यसबाट झोल मल र झोल विषाद निर्माण गर्ने हाम्रो योजना।
अमेरिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा काम गरेका कृष्ण पाठकले किसानका लागि घाँस र मल सहज नहुँदासम्म कृषि क्षेत्रमा सफल नभइने भन्दै उत्पादित मलको प्रयोगशालामा परीक्षण गरिने तयारी रहेको बताउनुभयो।
यो ल्याब टेस्ट गराउँछौँ, यसमा न्युट्रिसन कति छ र कुनै पनि खेतीको लागि कति न्युट्रिसन चाहिन्छ त्यो पोर्टफोलियो तयार गर्छौँ र खेती गर्ने जमिनको पोर्टफोलियो तयार गर्छौँ। जुन जमिनमा जुन खेती गर्न छ त्यो जमिनमा जे डेफिसियन्ट कुराहरू छ यसमा के मिसाएर त्यसलाई फुलफिल गर्न सकिन्छ त्यो निर्धो गरेपछि प्रोफेसनल स्ट्यान्डर्डमा खेती गरिन्छ।
जैविक मलले माटोमा उर्वरा शक्ति बढाउने थाहा पाएपछि आफै खटेर मल उत्पादनमा लागेको स्थानीय कुलराज राणा भाटले बताउनु भयो। उत्पादित मल धानमा हाल्दा निकै राम्रो भएको उहाँको भनाइ छ।
माटो यति हलुङ्गो बनाउँछ भन्ने कुरो आफूलाई चाहिँ ज्ञान भएर नि म आफै कसिएर 25 दिन भयो म यहाँ मल बनाउन लागेको। मल अहिले हामी धानमा थालेका छौँ, धानमा यस्तो राम्रो मलले काम गरेका छ।
मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाई भयो। अन्य ठाउँमा रासायनिक मल नपाए धान उत्पादन घट्ने चिन्ता भए पनि पाल्पाको रम्बा एक सगाहका किसानलाई त्यस्तो चिन्ता छैन। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
आगामी 3 दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद वरूण पौडेलले बताउनुभयो। यस अवधिमा राति र बिहान पख बढ़ी वर्षा हुने भएकाले यो मनसून अन्त्य हुने पूर्वको क्रियाकलाप भएको मौसमविद पौडेलले बताउनुभयो। आज बिहान 5:19 सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर 6 रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। आज बिहानको भूकम्प 2072 सालको गोर्खा भूकम्पको पराकम्प भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानका निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको स्थानमा योशिहिदे सुगा चयन हुनुभएको छ। मन्त्री परिषदका मुख्य सचिव समेत रहनुभएका सुगालाई प्रधानमन्त्री आबेको विश्वास प्राप्त व्यक्तिको रूपमा लिने गरिन्छ। जापानको सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टीले दलको नेताका रूपमा चयन गरेपछि प्रधानमन्त्री बन्ने पक्का हुनुभएका सुगाले प्रधानमन्त्री आबेले अवलम्बन गर्दै आउनुभएको नीतिलाई नै निरन्तरता दिनुहुने विश्वास गरिएको छ। पूर्व प्रधानमन्त्री सिन्जो आबेको मन्त्री परिषदका सबै सदस्यले आजै बिहान सामूहिक राजीनामा दिएका छन्। पूर्व प्रधानमन्त्री आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गर्नुभएको थियो। नयाँ चयन हुनुभएका प्रधानमन्त्री सुगाले आजै पदभार ग्रहण गर्नुभएको छ। उहाँले पदभार लिए लगत्तै आजै मन्त्री परिषद गठन गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा इजरायलसँग युनाइटेड अरब इमिरेट्स यूएई र बहराइनले औपचारिक रूपमा सम्बन्ध सुधार सम्बन्धी सम्झौता गरेका छन्। दशकौंदेखि खाड़ीका राष्ट्रसँग राम्रो सम्बन्ध नरहेको इजरायलसँग यूएई र बहराइनले द्विपक्षीय सम्बन्ध सुधार गर्न भएको सम्झौताको इरान, टर्की र प्यालेस्टाइन सहितका राष्ट्रहरूले भने विरोध गरिरहेका छन्। अमेरिकाले विश्वको एकमात्र यहूदी राष्ट्र इजरायलसँगको सम्बन्ध सुधार गर्ने कार्यमा यूएई र बहराइनलाई प्रेरित गरेको बुझिएको छ। यसैबीच व्हाइट हाउसमा इजरायल, यूएई र बहराइन बीच सम्बन्ध सुधार सम्बन्धी सम्झौता भएकै बेला पश्चिमी किनारा र गाजा क्षेत्रका हजारौं प्यालेस्टाइनी नागरिकले सम्झौताको विरोध गर्दै प्रदर्शन गरेका समाचार छ। छिमेकी मुलुक भारतमा आज कोरोना भाइरसबाट संक्रमितको संख्या 50 लाख नाघेको छ। संक्रमण दर दिनानुदिन तीव्र रूपमा बढ़न थालेपछि भारतीय अस्पतालमा गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितहरूको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव समेत हुन थालेको छ। सबैभन्दा बढ़ी भारतमा महाराष्ट्र, गुजरात र उत्तर प्रदेश राज्यका मानिस प्रभावित भएका छन्। कोरोना संक्रमणपछि अस्पतालमा उपलब्ध रहेका अक्सिजन भन्दा 3 गुणा बढ़ी अक्सिजनको माग बढ़ेको उत्तर प्रदेश राज्य स्थित अक्सिजन आपूर्ति गर्ने निकायका अधिकारी ऋषिकेश पाटिलले अन्तर्राष्ट्रिय संचार एजेन्सीलाई जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
बुधबार लगानीकर्ताहरू होटल र जलविद्युत कम्पनीहरूको शेयरमा आकर्षित भएका छन्। होटल व्यवसाय सञ्चालनमा आउने भएपछि र कतिपय जलविद्युत कम्पनीले विद्युत बिक्री गरी लाभांश समेत दिन सक्ने अवस्थामा पुगेकाले लगानीकर्ताहरू होटल र जलविद्युत कम्पनीहरूको शेयरमा आकर्षित भएका हुन्। बुधबार शेयर बजार 5.36 बिन्दुले बढ़ेर 1541.40 बिन्दुमा पुगेको छ। बुधबार 194 कम्पनीको 1.84 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार 4 कम्पनी घलेम्दी हाइड्रो पावर, बरूड हाइड्रो पावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघु वित्तको शेयर मूल्य 10% बढ़ेको छ। यसैगरी रिलायन्स लाइफ इन्सुरेन्स, युनाइटेड मोदी हाइड्रो, स्याङदी हाइड्रो पावर र सोल्टी होटलको शेयर मूल्य 9.5% माथि बढ़ेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। पर्यटक बस व्यवसायीहरूले उच्च स्वास्थ्य सुरक्षा सावधानी अप्नाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन्। टुरिष्ट बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष ईश्वर शर्माले पूर्ण रूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो। COVID-19 कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो। विदेशबाट फर्किएका तथा आफ्नै ठाउँमा स्वरोजगार बन्ने अभिप्रायले झापाका युवाहरू अहिले कृषि तथा अन्य लघु उद्यमतर्फ आकर्षित हुन थालेका छन्। उद्यम गर्न वित्तीय संस्था तथा स्थानीय तहहरूले समेत प्रोत्साहित गर्न थालेपछि युवा उद्यमीहरूले व्यावसायिक उद्यम गर्न थालेका हुन्। यसै क्रममा झापा दमकका 4 युवाहरू मिलेर 1 करोड़ रूपैयाँको लगानीमा साबुन सर्फ उद्योग शुरू गरेका छन्। यसैगरी झापाकै कमल गाउँपालिका वडा नम्बर 5 केही युवाहरूले पापड़ उद्योग शुरू गरेका झापाबाट संवाददाता निशेष राईले जनाएका छन्। 3 महिनाको अवधिमा सल्यान कपूरकोटका किसानले करिब 7 करोड़ रूपियाँ बराबरको तरकारी तथा फलफूल निर्यात गरेका छन्। सो अवधिमा कपूरकोट क्षेत्रबाट टमाटर मात्रै 3.88 करोड़ रूपियाँ बराबरको निर्यात भएको छ भने सिमी 1.18 करोड़ रूपियाँ बराबरको निर्यात भएको कृषि उपज केन्द्र कपूरकोटका अध्यक्ष टंकराज नेपालीले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
नेपाली फुटबल टीमसँगको मैत्रीपूर्ण खेलका लागि विभिन्न देशले प्रस्ताव गरेको छ। आगामी नोभेम्बर र डिसेम्बरमा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव गरिएको छ, जसमा बंगलादेश, मंगोलिया लगायतका 5 देशले प्रस्ताव गरेका छन्। यता एन्फाले भने राष्ट्रिय टीमको तयारीका लागि स्वीकृति लिने प्रक्रिया अगाडि बढ़ाएको छ। कोरोनाका कारण 6 महिना अघिदेखि घरमै बसिरहेका फुटबल खेलाड़ीलाई प्रशिक्षणमा फर्काउन एन्फाले सरकारसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढ़ाएको छ। मैत्रीपूर्ण खेलका लागि आएको प्रस्ताव एन्फाले छलफल गरिरहेको बताएको छ। नेपालले यसअघि भदौको 1 गतेबाट प्रशिक्षण शुरू गर्ने बताइए पनि सरकारले दोस्रो पटक निषेधाज्ञा गर्दा त्यत्तिकै रोकिएको थियो। यता विश्वकप छनौटका खेलहरू पनि 2020 नहुने भनिएको छ। अब फेरि मैत्रीपूर्ण खेलको प्रस्ताव आएपछि एन्फाले खेलाड़ीलाई प्रशिक्षणमा फर्काउनका लागि पहल गरिरहेको छ। नेपाली U23 फुटबल टोलीका खेलाड़ी राजेश परियाले भारतीय क्लबबाट फुटबल खेल्न भारत गएका छन्। भारतको बी डिभिजनको आई लीगका लागि अहमदाबादले परियारलाई अनुमोदन गरेको हो। उनले सामाजिक सञ्जाल मार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको र त्यसका लागि भारत पुगेको बताएका छन्। परियार अखिल नेपाल फुटबल संघ एन्फा एकाडेमीबाट उत्पादित खेलाड़ी हुन्। उनले गत वर्षको ए डिभिजन लीग न्युरो टीम एनआरटीबाट खेलेका थिए। परियार गत वर्ष मंगिरमा नेपालमा सम्पन्न 13 दक्षिण एसियाली खेलकुद सागमा नेपालले सुन पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका थिए। अघिल्लो महिना नेपालका अर्का खेलाड़ी अभिषेक रिजाल पनि भारतीय क्लबमा आबद्ध भएका थिए। दोस्रो डिभिजनको आई लीगका लागि मिति तोकिएको छैन। 2016 स्थापित भएको यो क्लबले पहिलो पटक आई लीगको दोस्रो डिभिजन प्रतियोगिता खेल्न लागेको हो। नेपाल भलिबल संघले राहत वितरण गर्ने भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण खेलाड़ी तथा सम्बद्ध परिवारमा आर्थिक संकट देखिएको भन्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढ़ाएको हो। संघले पहिलो चरणमा राष्ट्रिय टीमका 3 खेलाड़ीलाई निवासमै पुगेर राहत वितरण गरेको छ। पहिलो चरणमा संघले राष्ट्रिय महिला टीमका खेलाड़ी दै उषा भण्डारी र सलिना श्रेष्ठ तथा राष्ट्रिय बीच भलिबलका खेलाड़ी राजु विकलाई राहत वितरण गरिएको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश 1-2 बागमती गण्डकी कर्णाली र प्रदेश 5 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.6 न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 13.8 मिलिमिटर, काठमाडौँको अधिकतम 26.5 न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, पोखराको अधिकतम 26.3 न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 57.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.2 न्यूनतम 22.4 वर्षा फाटफुट र दिपालको अधिकतम 33.9 न्यूनतम 23.9 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोलिबाट सार्वजनिक यातायात कार्यालय पसल तथा कल कारखाना नियमित सञ्चालन हुने, चहल पहल बढ़ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउन स्वास्थ्य मन्त्रालयको आग्रह। काठमाडौँ उपत्यकामा 737 सहित थप 1,539 जनामा कोरोना भाइरस संक्रमण, 1,068 जना संक्रमण मुक्त। कक्षा 12 कुल पूर्णाङ्क मध्ये 40 अंकका लागि अनलाइन प्रणालीबाट परीक्षा लिने राष्ट्रिय परीक्षा बोर्डको प्रस्ताव र जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा संसदबाट निर्वाचित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।